بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتاگرن، زہرہ زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ کارکرم کا آرمبھ ہم سورہ حجرات کی 10ویں اور 11ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں، اور تلاوت کر رہے ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم
إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو آپس میں بھائی بھائی ہیں، تو اپنے دو بھائیوں میں میل جول کرا دیا کرو اور ایشور سے ڈرتے رہو تاکہ تم پر دیا کی جائے۔ ہے ایمان والو، تم میں سے کوئی گٹ دوسرے گٹ کی ہنسی نہ اڑائے، ہو سکتا ہے کہ وہ اس سے اچھے ہوں، اور نہ استریاں دوسری استریوں کی ہنسی اڑائیں، ہو سکتا ہے وہ ان سے اچھی ہوں، اور آپس میں نہ ایک دوسرے پر ویانگ کرو اور نہ ایک دوسرے کا برا نام رکھو۔ ایمان لانے کے پشچات اوگیا کا نام ہی برا ہے، اور جو لوگ اس بات سے پشچاتاپ نہ کریں وہی اتیاچاری ہیں۔
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شوتو، حضرت فاطمہ زہرا سلام اللہ علیہ کی شہادت کے دکھد اوسر پر ریڈیو تہران آپ سب کی سیوا میں ہاردک سمویدنا پرستوت کرتا ہے۔ آج بدھوار ہے، دئی کی 15، جنوری کی 5 اور جمادی ثانی کی 2 تاریخ۔ شوتو، ہمارا یہ کاریکرم آپ شارٹ وی میں 31 میٹر بینڈ برابر 9390 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو آواشی پسند آئے گا۔ تو پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ جبکہ تازہ سماچاروں سے اوگاہ ہونے کے لیے ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ श्रोताओं, हमारे आज के कार्यक्रम की रूपरेखा नोट कर लें। सबसे पहले आप समाचार सुनेंगे, उसके पश्चात राजनीतिक चर्चा का दैनिक कार्यक्रम होगा, उसके पश्चात आप हजरत फातिमा जहरा सलामुल्लाह अलैह की शहादत के संबंध में सुनेंगे हमारा विशेष कार्यक्रम, और सभा के अंत में आप सुनेंगे कार्यक्रम आजकल। श्रोताओं, ये तो थी हमारी आज के कार्यक्रम की रूपरेखा, और अब आप कुछ ही क्षणों में रेडियो तेहरान से समाचार सुनेंगे। اور اب آپ مریم مہردادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ جنرل غانی نے امریکیوں کو سمبودھت کرتے ہوئے کہا ہے کہ تم سے وہ انتقام لیا جائے گا جسے تم پوری زندگی نہیں بھول سکو گے۔ عراق میں امریکہ کی سینیہ چھاونی پر حملہ ہوا ہے۔ سمبودھت کیے بنا دلی لوٹ گئے۔ امریکہ میں ایک دن میں کورونا کے 10 لاکھ معاملے سامنے آئے۔ اور اب آپ وسطار سے سماچار سنیے۔
اسلامی گنتنت ایران کی قدس فورس کے چیف جنرل اسماعیل قانی نے ایک مہتوپورن بیان دیتے ہوئے کہا کہ دشمن یہ سمجھ رہا تھا کہ اس نے جو اپرادھ انجام دیا ہے اس کے بعد کام تمام ہو گیا ہے، لیکن ٹرمپ اور وہ لوگ جو ٹرمپ کے ساتھ تھے ہم بخوبی سب کو پہچانتے ہیں۔ جنرل قانی نے تہران کے میلاد ٹاور میں آیوجت کاریکرم کو سمبودھت کرتے ہوئے کہا کہ مائک پومپیو جنہیں جنرل قاسم جتنا کسی نے اپمانت نہیں کیا، اور ٹرمپ سے لے کر ان تمام لوگوں تک جو اس آتنکی حملے میں شامل تھے دنیا کے آزاد انسانوں کی نظر میں ہیں۔ جنرل قانی نے کہا کہ ان لوگوں نے سمجھا تھا کہ جنرل قاسم سلیمانی کی شہادت کے بعد وہ اپنے ماتھے سے اپمان کا داغ دھونے میں کامیاب ہو جائیں گے۔ تم یہ سوچ رہے تھے کہ قتل کر کے بھاگ نکلنے میں کامیاب ہو گئے ہو، لیکن یاد رکھو کہ اسلامی جگت اور دنیا کے آزاد انسان تم سے وہ انتقام لیں گے جو تم اپنی پوری زندگی کبھی نہیں بھولو گے۔ قدس فورس کے کمانڈر نے امریکیوں کو سمبودھت کرتے ہوئے کہا کہ ایک لکش اس علاقے سے تمہارا باہر نکلنا تھا، مگر اس سے بڑا لکش یہ حاصل ہوا کہ تم کو اس علاقے سے نکلنے پر مجبور کر دیا گیا۔ کسی زمانے میں امریکی کہتے تھے کہ عراق میں ان کے 1.5 لاکھ سینک ہیں، مگر آج کہتے ہیں کہ 2500 سینک ہیں۔ اس کے باوجود عراق کی جنتا اور شہید سلیمانی کے چاہنے والے تمہیں برداشت نہیں کریں گے، ہمارا انتقام بھی اپنی جگہ موجود ہے۔
چین نے کہا ہے کہ امریکہ نے اسلامی گنتنتر ایران کے قدس فورس کے کمانڈر جنرل قاسم سلیمانی کی ہتیا کر کے یدھ اپرادھ کیا۔ چین کے ودیش منترالے کے پروکتا وانگ वेनबिन ने पत्रकार सम्मेलन में बोलते हुए कहा कि इस हत्या से साफ झलकता है कि संयुक्त राष्ट्र संघ के घोषणा पत्र के आधार पर स्थापित नियमों और परंपराओं को किस तरह नुकसान पहुंचाया जाता है। यह युद्ध अपराध था जो टारगेट किलिंग के रूप में अंजाम दिया गया। चीन के विदेश मंत्रालय के प्रवक्ता ने कहा कि अमरीका बेशक अंतर्राष्ट्रीय कानूनों की उपेक्षा कर सकता है और आतंकी हरकतें करके स्वाधीन देशों में कुछ हस्तियों को खत्म कर सकता है। ये बार बार साबित हुआ है कि अमरीका को केवल अपने स्वार्थों की चिंता रहती है। प्रवक्ता ने कहा कि अमरीका बड़ी मेहनत से जिस चीज की हमेशा हिफाजत करता है वो विश्व में अमरीकी वर्चस्व है। इसके लिए अमरीका अंतर्राष्ट्रीय कानूनों को भी नजरअंदाज कर देता है। चीन विदेश मंत्रालय के प्रवक्ता ने कहा कि इस तरह अंतर्राष्ट्रीय नियमों को तोड़ा जाना विश्व जनमत के निकट स्वीकार्य नहीं है।
ईरान के शांतिपूर्ण परमाणु कार्यक्रम और तेहरान के खिलाफ अमेरिका के गैर कानूनी प्रतिबंधों के समाप्त कराने के लिए वियना में होने वाली वार्ता के संबंध में जानवी अधिकारियों ने विरोधाभासी दृष्टिकोण अपनाया है। समाचार एजेंसी फार्स की रिपोर्ट के अनुसार जानवी सेना की गुप्तचर सेवा के प्रमुख अहरोन हलीवा ने कहा है कि परमाणु समझौते को जीवित करना विफल वार्ता से बेहतर है। इस जानी अधिकारी ने कहा कि परमाणु समझौते के जीवित हो जाने से इसराइल को ईरान से मुकाबले के लिए अधिक समय मिल जाएगा। इस जानी कमांडर का बयान उन इसराइली अधिकारियों के बयानों के खिलाफ है जिसमें उन्होंने बारंबार कहा है कि वार्ता की विफलता हर चीज पर प्राथमिकता रखती है मगर ये कि पहले वाले परमाणु समझौते से बेहतर समझौता किया जाए। अभी हाल ही में इसराइल की खुफिया सेवा मुसाद के प्रमुख ने कहा था कि परमाणु समझौते को जीवित नहीं किया जाना चाहिए और इसराइली सेना के खुफिया प्रमुख की बात को मुसाद के प्रमुख का जवाब समझा जा रहा है। अभी हाल ही में इसराइल के विदेश मंत्री याइर लापिड ने भी कहा था कि वो ईरान और बड़ी शक्तियों के मध्य किसी संभावित समझौते के बिल्कुल भी विरोधी नहीं है परंतु इसराइल वियना वार्ता के वातावरण को इस प्रकार बनाने की कोशिश कर रहा जिससे ईरान पर अधिक से अधिक दबाव डाला जा सके। पिछले महीने उन्होंने अमेरिकी समाचार पत्र न्यूयॉर्क टाइम्स से वार्ता में कहा था कि हम किसी समझौते के विरोधी नहीं हैं। एक अच्छा समझौता अच्छी चीज है और दूसरी चीज जो बहुत अच्छी है वो ये है कि समझौता ही न करें और तेहरान के खिलाफ प्रतिबंधों को और कड़ा कर दें और इस बात का विश्वास हो जाए कि ईरान प्रगति नहीं कर सकता और तीसरी और बदतरीन चीज एक बुरा समझौता है।
दक्षिणी कोरिया के विदेश उपमंत्री चुई जांग खान एक प्रतिनिधिमंडल के साथ वियना की यात्रा पर जा रहे हैं जहां पर वो ईरान की रकम रिलीज करने के विषय पर बात करेंगे। दक्षिणी कोरिया के विदेश मंत्रालय ने ऐलान किया कि विदेश उपमंत्री वियना जाकर ईरान और पश्चिमी देशों के प्रतिनिधियों से बातचीत करेंगे और ईरान की संपत्ति रिलीज करने के उपायों को निर्धारित करेंगे। दक्षिणी कोरिया के विदेश मंत्रालय ने मंगलवार को एक प्रेस विज्ञप्ति में कहा कि दक्षिण कोरिया में सील पड़ी ईरान की संपत्ति को रिलीज करने के लिए रास्ते तलाश किए जाएंगे। दक्षिणी कोरिया का प्रतिनिधिमंडल वियना में अमेरिका, फ्रांस, जर्मनी और ब्रिटेन के प्रतिनिधियों से बातचीत करेगा जबकि ईरान के प्रतिनिधियों से भी उसकी मुलाकात होगी।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। इराकी मीडिया के रिपोर्ट के अनुसार बुधवार को तड़के इस सैनिक ठिकाने पर 4 कट्यूशा मिसाइल गिरे। इसका नाम विक्टोरिया छावनी है। हमले के बाद सायरन बजने लगा और हेलीकॉप्टर उड़ाने भरने लगे। हमसे इससे कुछ घंटे पहले भी अमेरिकी नेतृत्व वाले सैन्य अलायंस के एक अधिकारी ने कहा कि 2 ड्रोन एनुल असद छावनी से करीब हो रहे थे जिन्हें एयर डिफेंस सिस्टम की मदद से गिराया गया। इस छावनी में भी कुछ अमेरिकी सैनिक तैनात हैं। सोमवार को भी इराकी सूत्रों के हवाले से मीडिया में खबर आई थी कि बगदाद एयरपोर्ट के परिसर में विक्टोरिया छावनी पर 2 ड्रोन विमानों से हमले की कोशिश की गई जिसे नाकाम बना दिया गया। ये घटना उस दिन हुई जब दुनिया के कई देशों की तरह इराक में भी ईरान के महान कमांडर जनरल कासिम सुलेमानी और इराकी अवामी फोर्स हश्दो शाबी के डिप्टी कमांडर अबू महदी अल मुहंदिस की दूसरी बरसी मनाई जा रही थी। सोमवार को ही भाषण देते हुए ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी ने कहा था कि अगर अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप पर मुकदमा न चलाया गया तो ईरान खुद शहीद सुलेमानी की हत्या का इंतकाम लेगा।
بھارتیہ پردھان منتری گنتویہ تک پہنچے بنا دلی واپس آئے اور بھارتیہ گرہ منترالیہ نے ایک بیان میں کہا کہ پردھان منتری نریندر مودی کی پنجاب یاترا کے دوران گمبھیر سرکشا خامی کے بعد ان کے قافلے نے لوٹنے کا فیصلہ کیا۔ پنجاب میں پردھان منتری نریندر مودی بدھوار کو سڑک مارگ سے جاتے سمے ایک فلائی اوور پر 15 سے 20 منٹ کے لیے اس وقت پھنس گئے جب کچھ پردرشنکاریوں نے راستے کو اوروھ کر دیا۔ کیندریہ گرہ منترالیہ نے اس گھٹنا کو پردھان منتری کی سرکشا میں گمبھیر چوک قرار دیا ہے۔ گرہ منترالیہ نے ایک بیان میں کہا کہ پردھان منتری نریندر مودی کی پنجاب یاترا کے دوران گمبھیر سرکشا خامی کے بعد ان کے قافلے نے لوٹنے کا فیصلہ کیا۔ بھٹنڈا ہوائی اڈے کے ادھیکاری نے سماچار ایجنسی NANI کو بتایا کہ بھٹنڈا ہوائی اڈے پر لوٹنے پر پی ایم مودی نے وہاں کے ادھیکاریوں سے کہا، اپنے مکھیہ منتری کو دھنیواد کہنا کہ میں بھٹنڈا ہوائی اڈے تک زندہ لوٹ پایا۔ بیان میں یہ بھی کہا گیا کہ منترالیہ نے جب پنجاب سرکار سے اس چوک کے لیے جواب دہی طے کرنے اور کڑی کارروائی کرنے کے لیے کہا ہے۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ امریکہ میں کورونا وائرس کے اومیکرون ویریئنٹ کے پھیلنے سے ایک دن میں 10 لاکھ سے ادھک معاملے سامنے آئے جو وشو ریکارڈ ہے۔ جان ہاپکنز وشو ودیالیہ سے جاری آنکڑوں کے انوسار نئے سال کی چھٹیاں ختم ہونے کے بعد امریکہ میں سوموار کو 10,80,211 معاملے سامنے آئے۔ امریکہ میں پچھلے 7 دنوں میں کورونا کے روزانہ کے معاملوں کی در لگ بھگ 4,86,000 تھی۔ وشیشجوں کا کہنا ہے کہ پچھلے 7 دنوں میں جس سنکھیا میں کورونا کے معاملے سامنے آئے ہیں وہ سامان استھتی سے ہٹ کر الگ طرح کے حالات کی وجہ سے ہے۔ نئے آنکڑوں کے سامنے آنے سے پہلے امریکہ کے وائرولوجسٹ اینتھونی فاؤچی نے کہا کہ دیش میں کورونا سنکرمن کے معاملوں کی سنکھیا میں بہت تیزی سے وردھی ہو رہی ہے اور کچھ ہی ہفتوں میں یہ نئی لہر بھی اپنے چرم پر پہنچ جائے گی۔ سرکار کا کہنا ہے کہ پچھلے ہفتے سامنے آنے والے کورونا کے معاملوں میں 69% معاملے اومیکرون ویریئنٹ کے تھے۔
کورونا نے راشٹر سنگھ میں اسرائیلی راجدوت کو بھی لیا اپنی چپیٹ میں۔ زائنی سنچار مادھیموں نے سوچنا دی ہے کہ سنیوکت راشٹر سنگھ میں اسرائیلی راجدوت کورونا سے سنکرمت ہو گئے ہیں۔ سماچار ایجنسی فارس کی رپورٹ کے انوسار راشٹر سنگھ میں اسرائیلی راجدوت گلعاد اردان کی کورونا جانچ کی رپورٹ پازیٹیو آئی ہے، جس کے بعد گلعاد کے بچوں کی بھی جانچ کی گئی۔ گلعاد کے کاریالے سے دعویٰ کیا گیا ہے کہ ان کی اور ان کے بچوں کی استھتی ٹھیک ہے۔ زائنی سنچار مادھیموں نے بھی ابھی حال ہی میں رپورٹ دی تھی کہ کورونا پازیٹیو آنے کے بعد اسرائیل کے پردھان منتری نفتالی بینٹ کو بھی کوارنٹائن کر دیا گیا ہے۔ یاد رہے کہ زائنی سوتروں کے انوسار کچھ دن پورو اسرائیل کے پورو پردھان منتری بنیامین نیتن یاہو کو بھی کوارنٹائن کر دیا گیا تھا۔
افغانستان میں طالبان کی انترم سرکار نے کہا ہے کہ ڈیورینڈ لائن کی سیما کے کچھ حصوں سے پہاڑ ہٹانے کی حالیہ گھٹنا کے بعد افغانستان اور پاکستان کے ادھیکاریوں کو بات چیت کی ضرورت پڑی ہے تاکہ اس طرح کے معاملوں کو حل کیا جا سکے۔ انترم سرکار کے ودیش منترالیہ کے پروکتا عبدالقاہر بلخی نے کہا کہ طالبان سرکار سمسیاؤں کے حل کے لیے آپسی سہمتی اور پڑوسیوں سے اچھے رشتے پر یقین رکھتی ہے، اس لیے اس معاملے کو کوٹنیتک طریقوں سے حل کیا جائے گا۔
یمن کی سشستر سینا کے پروکتا نے سنیوکت عرب امارات کے ایک ڈرون کو مار گرانے کی سوچنا دی ہے۔ بریگیڈیئر جنرل یحیٰ سری نے اعلان کیا ہے کہ یمن کی سشستر سینا نے چبوا پرانت میں عرب امارات کے ایک ونگ لانگ 2 ڈرون کو مار گرایا۔ یحیٰ سری کے انوسار یہ ڈرون شبوا پرانت کے اسیلان نگر کے اوپر جاسوسی کر رہا تھا اور اسے زمین سے ہوا میں مار کرنے والے ایک میزائل سے مار گرایا گیا۔ اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں۔ दोस्तों, कार्यक्रम राजनीतिक चर्चा लेकर मैं सैयद मिसम आपकी सेवा में हाजिर हूँ। रूस और पड़ोसी देशों में जनरल कासिम सुलेमानी की शहादत की बरसी के मौके पर शोक सभाओं का आयोजन किया जा रहा है। पेश है एक रिपोर्ट अहमद अब्बास की जबानी।
शहीद जनरल कासिम सुलेमानी और इसी तरह इस्लामी प्रतिरोध मोर्चे के दूसरे शहीदों को श्रद्धांजलि देने के लिए मॉस्को और यूरेशिया इलाके के अन्य शहरों में कार्यक्रमों का सिलसिला लगातार जारी है। दक्षिणी रूस के दरबंद शहर से लेकर, जो इस देश में इस्लाम के प्रवेश का दरवाजा कहा जाता है, बेलारूस की राजधानी मिंस्क तक, इसी तरह मॉस्को में हजरत जहरा इमाम बारगाह में कार्यक्रम हो रहे हैं। मॉस्को में कई देशों के सैनिक अटैची आतंकवाद के खिलाफ मिसाली जंग करने वाले कमांडरों को श्रद्धांजलि दी और छात्रों ने कासिम सुलेमानी की सीख नाम की क्लास में हिस्सा लिया। ईरानी, अफगानी, ताजिक, आजरी और रूसी नागरिकता वाले छात्र इस कार्यक्रम में नजर आ रहे थे।
ایشون مهربان و فداکار بودن و جانشون رو به مردم فدا کردن.
بچوں نے قاسم سلیمانی کے بارے میں اپنے معصوم وچار ویکت کیے کہ وہ بہت بہادر تھے اور لوگوں کی سیوا کے لیے قربان ہو گئے۔ وہ دلوں پر راج کرتے تھے، وہ دیش کی رکشا کرتے تھے، دشمنوں پر انہوں نے انکش لگایا، علاقے کو آتنکیوں کے قبضے میں جانے سے بچایا۔ الگ الگ دیشوں کے چھاتروں نے اس کلاس میں بھاگ لیا اور سلیمانی پاٹھ سالہ سے ایک سیکھ لی کہ انسانوں سے محبت اور ظلم و اتیاچار سے سنگھرش ضروری ہے۔ ماسکو سے آئی آر آئی بی کے لیے سید علی دارابی کی رپورٹ۔
عراق سے امریکی سینکوں کے نکلنے کی نردھارت سمے سیما کے باوجود امریکی سینک وہاں موجود ہیں، جائزہ لے رہے ہیں قائم رضوی۔
عراق سے امریکی سینکوں کی واپسی کی تاریخ گزر گئی ہے لیکن وہ ابھی بھی وہاں پر موجود ہیں۔ یہ انتم تاریخ 31 دسمبر 2021 تھی۔ نردھارت تاریخ کے گزر جانے کے بعد عراق میں امریکی سینکوں کی اپستھتی کو اب قانونی طریقے سے اوید مانا جائے گا۔ اس کا مکھیہ کارن یہ ہے کہ عراقی سنسد نے 5 جنوری 2020 کو ایک پرستاؤ پارت کر کے اس دیش سے امریکی سینکوں کے واپس جانے کی آوشکتا پر زور دیا تھا۔ جون 2021 میں عراقی پردھان منتری نے اپنی امریکی یاترا کے دوران اس دیش کے راشٹرپتی بائیڈن سے ملاقات کی تھی۔ اس بھیٹ وارتا میں انہوں نے کہا تھا کہ امریکہ کو چاہیے کہ وہ اپنے سینکوں کو 2021 کے انت تک عراق سے نکال لیں۔ 31 دسمبر 2021 کے گزر جانے کے باوجود امریکہ میں عراقی سینکوں کو پرشکشن دینے کے بہانے اپنے بہت سے سینکوں کو وہاں پر روک رکھا ہے۔ عراق کے پرتیرودھی گٹ پہلے ہی کہہ چکے ہیں کہ نردھارت سمے تک اگر امریکی سینک ہمارے دیش سے نہیں جاتے ہیں تو پھر ان کی اوید اپستھتی کا ویروت کرنا ہمارا ادھیکار ہوگا۔ عراقی ادھیکاریوں کا کہنا ہے کہ اس دیش میں امریکہ کے لگ بھگ 2000 سینک اس سمے موجود ہیں۔ حالانکہ سینے پرشکشن دینے کے لیے اتنی ادھک سینکوں کی ضرورت نہیں ہوتی۔ دوسری اور اس بات کی بھی پشٹی نہیں کی جا سکتی ہے کہ امریکہ نے عراق سے اپنے کتنے سینک نکالے ہیں۔ حالانکہ اس بارے میں عراقی سرکار کی ذمہ داری بنتی ہے کہ وہ اس کا پتہ لگائے۔ عراق میں تو اب یہ سدھ ہو گیا ہے کہ وہاں پر امریکی سینکوں کی اپستھتی قانونی نظر سے اوید ہو چکی ہے۔ سیریا میں تو آرمب سے ہی امریکی سینکوں کی اپستھتی اوید رہی ہے کیونکہ سیریا کی سرکار نے امریکی سینکوں کو اپنے یہاں آنے کا نمنترن نہیں دیا تھا۔ سیریا کی سرکار کئی بار اپنے دیش سے امریکی سینکوں کے نشکاسن کی مانگ کر چکی ہے۔ شاید یہی وجہ ہے کہ عراق اور سیریا میں پرتیرودھک گٹوں کی اور سے امریکی سینکوں پر حملے بڑھ سکتے ہیں۔ मंगलवार की शाम दक्षिणी इराक के बाबुल अंतर्राष्ट्रीय राजमार्ग पर अमरीका के एक सैन्य कारवां के मार्ग में भीषण विस्फोट हुआ। बुधवार की सुबह भी अमरीकी गठबंधन के कारवां के मार्ग में एक अन्य विस्फोट हुआ। रॉयटर्स के अनुसार बगदाद हवाई अड्डे के निकट एक अमरीकी सैन्य छावनी पर रॉकेट से हमला किया गया। इसी बीच ये भी खबर मिली है कि इराक और सीरिया में आतंकी गुट दाइश की गतिविधियां तेजी से बढ़ रही हैं। यहां पर इस बात का ध्यान देना जरूरी है कि इराक और सीरिया में दाइश की गतिविधियां बिना किसी बाहरी सहायता के संभव ही नहीं है। इस समय इराक में विदेशी कारक अमरीकी सैनिकों के अतिरिक्त कोई दूसरा दिखाई नहीं दे रहा है। हालिया दिनों में दाइश की बढ़ती आतंकी गतिविधियां ये बताती हैं कि इराक में अपनी सैन्य उपस्थिति को बाकी रखने के लिए दाइश के माध्यम से इराक में अस्थिरता बढ़ाई जाए और फिर ये कहा जाए कि हमारी उपस्थिति के बिना इराक की सुरक्षा संभव नहीं है। इसी बीच इराकी सूत्रों का कहना है कि बुधवार की सुबह इराकी सुरक्षा बलों ने इस देश के उत्तरी प्रांत सलाहुद्दीन के एक क्षेत्र में दाइश के तत्वों के प्रवेश को रोक दिया। एक रिपोर्ट यह भी मिली है कि अमरीकी सैनिकों ने इराक और सीरिया के सीमावर्ती क्षेत्रों में गश्त लगाना शुरू कर दी है। इराकी सूत्रों का कहना है कि हालिया कुछ महीनों के दौरान अमरीकी सैनिकों ने इराक से सैकड़ों वाहनों को सीरिया भेजा है जिन पर हथियार और सैन्य उपकरण लदे हुए थे। इस प्रकार से वे सीरिया में अपनी उपस्थिति को मजबूत बनाना चाहते हैं। ये सारी बातें ये बताती हैं कि क्षेत्र में अमेरिका की सैन्य उपस्थिति कम नहीं हुई है बल्कि वो बढ़ती ही जा रही है। क्षेत्र के प्रतिरोधक गुट इस बात की गहराई को समझते हुए यहाँ से अमेरिका की अवैध उपस्थिति को समाप्त करने के लिए यथासंभव प्रयास करेंगे।
और अब रुख करते हैं भारत का। भारत सरकार ने स्कूलों और कॉलेजों में सूर्य नमस्कार के लिए दिशा निर्देश दिए हैं जिसका मुस्लिम पर्सनल लॉ बोर्ड ने कड़ा विरोध किया है। ब्यौरा दे रहे हैं नई दिल्ली से शमशाद काजमी।
भारत की स्वतंत्रता के 75वें अमृत महोत्सव के अवसर पर केंद्र सरकार ने एक नोटिस जारी करके देश भर के सरकारी स्कूलों में सूर्य नमस्कार कराए जाने का आदेश दिया है। ये कार्यक्रम 1 जनवरी से 7 जनवरी तक चलेगा। केंद्र सरकार के इस फैसले पर ऑल इंडिया मुस्लिम पर्सनल लॉ बोर्ड ने कड़ा विरोध जताया है तथा मुस्लिम छात्रों से सूर्य नमस्कार के कार्यक्रम में भाग नहीं लेने को कहा है। बोर्ड का कहना है कि भारत एक धर्मनिरपेक्ष और बहुसांस्कृतिक देश है और इन्हीं सिद्धांतों के आधार पर हमारा संविधान लिखा गया है। बोर्ड ने कहा कि देश का संविधान हमें इसकी अनुमति नहीं देता है कि सरकारी शिक्षण संस्थानों में किसी धर्म विशेष की शिक्षाएं दी जाएं या किसी विशेष समूह की मान्यताओं के आधार पर समारोह आयोजित किया जाए। अखिल भारतीय मुस्लिम पर्सनल लॉ बोर्ड के राष्ट्रीय महासचिव मौलाना खालिद सैफुल्ला रहमानी ने कहा कि यह अत्यंत दुर्भाग्यपूर्ण है कि वर्तमान सरकार इस सिद्धांत से भटक रही है और देश के सभी वर्गों पर बहुसंख्यक संप्रदाय की सोच और परंपराओं को थोपने का प्रयास कर रही है। मुस्लिम पर्सनल लॉ बोर्ड ने सरकार से मांग की है कि वह अपने ऐसे निर्देशों को वापस ले और देश के धर्मनिरपेक्ष मूल्यों का सम्मान करे। उधर कर्नाटक के चिकमगलूर जिले के एक कॉलेज में हिजाब को लेकर माहौल गर्म है और इसे लेकर विवाद बढ़ता जा रहा है। कर्नाटक के कोपा स्थित सरकारी कॉलेज के प्रबंधन के सामने उस समय विचित्र स्थिति पैदा हो गई जब छात्रों के एक समूह ने कथित रूप से हिजाब पहनकर आ रही मुसलमान छात्राओं का विरोध करने के लिए भगवा रंग का स्कार्फ पहनकर क्लास में प्रवेश किया। कॉलेज के प्रिंसिपल अनंत मूर्ति ने कहा कि 10 जनवरी को अध्यापकों, अभिभावकों और जनप्रतिनिधियों की उपस्थिति में एक बैठक होगी जिसमें इस मुद्दे पर फैसला किया जाएगा जिसे सभी छात्रों को मानना होगा। हिजाब विरोधी छात्रों ने कहा है कि यदि समस्या का समाधान नहीं किया गया तो आने वाले दिनों में उनका विरोध और तीव्र होगा। कुछ टीकाकारों का कहना है कि धर्म निरपेक्ष भारत में सभी धर्मों के अनुयायियों को अपने धर्मों के अनुसार जीवन व्यतीत करने और धार्मिक मान्यताओं वाले वस्त्र पहनकर कहीं भी जाने का अधिकार है और इसका विरोध देश की धर्म निरपेक्षता पर सवाल खड़े करता है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा समाप्त हुई। ये प्रसारण आप रेडियो तेहरान की हिंदी सेवा से सुन रहे हैं। अब प्रस्तुत है एक विशेष कार्यक्रम और उसके बाद आप सुनेंगे अंतिम कार्यक्रम आज कल।
दोस्तों, हज़रत फ़ातिमा जहरा सलामुल्लाह अलैहा की शहादत के दुखद अवसर पर विशेष कार्यक्रम के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेदी का सलाम स्वीकार कीजिए।
श्रोताओं, पैगम्बर इस्लाम की प्राण प्रिय सुपुत्री की शहादत के दुखद अवसर पर सारी दुनिया शोकाकुल है। इस दुखद अवसर पर हम आप सब की सेवा में हार्दिक संवेदना प्रस्तुत करते हैं। उनसे प्रेम करने और श्रद्धा रखने वाले सभी दुखी हैं। पैगम्बर इस्लाम हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम एक बार हजरत फातिमा जहरा को संबोधित करते हुए कहते हैं, हे बेटी फातिमा, मुझे उन दिनों की याद आ रही है जब तुम अली के चेहरे से दुखों को दूर करती थी और उनके शरीर के घावों पर मरहम रखती थी।
हजरत अली अलैह सलाम की सफलताएं हजरत फातिमा जहरा सलामुल्लाह अलैहा की ऋणी हैं। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम हजरत फातिमा जहरा के बारे में फरमाते हैं, फातिमा की प्रसन्नता अल्लाह की प्रसन्नता है और फातिमा की नाराजगी अल्लाह की नाराजगी है। हजरत फातिमा जहरा सलामुल्ला अलैहा का सदाचरण पूरी मानवता के लिए आदर्श है। वो एक परिपूर्ण व आदर्श महिला हैं। महान ईश्वर पवित्र कुरान के सूरे आले इमरान की 42वीं आयत में हजरत मरियम को दुनिया की सबसे श्रेष्ठ महिला बताता है और पैगंबर इस्लाम फरमाते हैं कि हजरत मरियम अपने समय की समस्त महिलाओं में श्रेष्ठ थीं, परंतु हजरत फातिमा जहरा समस्त महिलाओं में श्रेष्ठ और उनकी सरदार हैं।
एक अन्य स्थान पर पैगंबर इस्लाम फरमाते हैं कि मरियम अपने समय की समस्त महिलाओं में श्रेष्ठ थीं, किंतु फातिमा दुनिया के आरंभ से लेकर अंत तक की समस्त महिलाओं में श्रेष्ठ हैं और जब वो उपासना के लिए खड़ी होती हैं तो ईश्वर के करीबी फरिश्ते उन्हें सलाम करते हैं और उनसे कहते हैं कि हे फातिमा, ईश्वर ने तुम्हें चुना है और पवित्र किया है और तुम्हें पूरी दुनिया की महिलाओं पर श्रेष्ठता प्रदान की है।
हजरत फातिमा जहरा सलामुल्लाह अलैहा की बहुत सी उपाधियां हैं, जिनमें से एक उपाधि मुहद्दिसा है, जिसका अर्थ बात करने वाली। इस उपाधि का कारण यह है कि जिस तरह से हजरत मरियम पर फरिश्ते नाजिल होते थे और वो फरिश्तों से बातें करती थीं, उसी तरह हजरत फातिमा जहरा सलामुल्लाह अलैहा पर भी फरिश्ते नाजिल होते थे और वो फरिश्तों से बातें करती थीं। امام جعفر صادق علیہ السلام فرماتے ہیں، پیغمبر اسلام کے سورگواس کے بعد حضرت فاطمہ زہرا بہت دکھی تھیں۔ ان کو ڈھارس دلانے اور انہیں سانتونا دینے کے لیے جبرائیل ان کی سیوا میں آتے تھے اور مہان ایشور کے نکٹ ان کے پتا کے استان کے بارے میں بتاتے تھے اور انہیں یہ بھی بتاتے تھے کہ بھوشیہ میں ان کے پوتر ونش کے ساتھ کیا ہونے والا ہے۔
حضرت علی علیہ السلام بھی ہر اس چیز کو حضرت فاطمہ زہرا سلام اللہ علیہ سے بتاتے تھے جو حضرت جبرائیل لے کر پیغمبر اسلام پر نازل ہوتے تھے۔ اس پرکار سے حضرت فاطمہ زہرا سلام اللہ علیہ سے جو بھی بات ہوئی ہے سب کو ایک جگہ سنکلت کیا گیا ہے اور اس سنکلن کو مصحف فاطمہ کے نام سے جانا جاتا ہے۔ حضرت فاطمہ کی ایک پرسدھ اپادھی زہرا ہے جس کا ارتھ پرکاش اور چمک ہے۔ امام جعفر صادق علیہ السلام سے پوچھا گیا کہ حضرت فاطمہ کو زہرا کیوں کہا گیا تو امام نے فرمایا، کیونکہ جب حضرت فاطمہ زہرا اپاسنا کے لیے کھڑی ہوتی تھیں اور اپاسنا میں لین ہو جاتی تھیں تو آسمان پر رہنے والوں پر ان کا پرکاش چمکتا تھا جس طرح سارے زمین پر رہنے والوں کے لیے ستارے چمکتے ہیں۔
حضرت فاطمہ زہرا سلام اللہ علیہا کی ایک اپادھی ام ابیہا یعنی اپنے باپ کی ماں ہے۔ جس طرح ماں اپنے بچوں کو پیار دیتی ہے، ان کے دکھ درد کو کم و ختم کرتی ہے، اسی طرح حضرت فاطمہ زہرا سلام اللہ علیہا بھی پیغمبر اسلام کے دکھ درد کو ختم کرتی تھیں۔ روایتوں میں ہے کہ جب پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم جنگ سے واپس آتے تھے تو حضرت فاطمہ زہرا سلام اللہ علیہا ان کی تلوار اور کپڑے پر لگے خون کو صاف کرتی تھیں، ان کی دیکھ بھال کرتی تھیں اور ان کے گھاؤں پر مرہم رکھتی تھیں اور ان کی دیکھ بھال اور سیوا کرتی تھیں۔ سارانش یہ کہ حضرت فاطمہ زہرا پیغمبر اسلام سے بھی اس طرح سے پریم کرتی جس طرح وہ اپنے بچوں سے پریم کرتی تھیں۔
حضرت فاطمہ زہرا سلام اللہ علیہا کی ایک وشیشتا یہ ہے کہ وہ فرشتوں سے بات کرتی تھیں۔ اس بارے میں سورگیہ امام خمینی رحمتہ اللہ علیہ کہتے ہیں، پیغمبر اسلام کے سورگواس کے بعد 75 دنوں تک فرشتے حضرت فاطمہ کے گھر پر آتے جاتے تھے اور میں نہیں سمجھتا کہ مہانوا پرتھم شیڑی کے پیغمبروں کے علاوہ کسی دوسرے کے یہاں فرشتوں کا آواگمن رہا ہو اور حضرت علی علیہ السلام نے جو وہی ارتھات ایشوری سندیش کو لکھنے والے تھے اسے بھی لکھا ہے۔ وہ آگے کہتے ہیں، پیغمبر اسلام کے سورگواس کے بعد حضرت فاطمہ کے پاس 75 دنوں تک حضرت جبرائیل کا آنا جانا کوئی سامان بات نہیں ہے۔ کوئی یہ نہ سوچے کہ حضرت جبرائیل سب کے لیے آتے ہیں اور آ سکتے ہیں۔ حضرت جبرائیل کا استھان بہت اونچا ہے، میں نے نہیں دیکھا کہ وہ اماموں کے پاس بھی آئے ہوں جبکہ اماموں کا استھان بہت اونچا ہے۔
حضرت فاطمہ زہرا سلام اللہ علیہا کے گیان کا سمبندھ پیغمبر اسلام کے گیان سے بہت مضبوط تھا۔ وہ حدیثوں ارتھات پیغمبر اسلام کے کتھنوں کو بیان کرتی تھیں۔ پیغمبر اسلام کی ایک پتنی ام سلمہ اور قریش کی دوسری مہیلاؤں سے بھینٹ میں ودوانوں کی بھاشا میں بات کرتی تھیں اور ضرورت پڑنے پر یہاں تک کہ خلیفہ اور کچھ لوگوں کی اپستھتی میں مسجد میں ایتہاسک بھاشن دیا اور پیغمبر اسلام کے بعد سماج کے گمراہ ہو جانے کے پرتی چیتاونی دی۔ حضرت فاطمہ زہرا سلام اللہ علیہا کی داسی اور ان کی ششیا و داسی حضرت فضا نے لگ بھگ 20 ورشوں تک پوتر قرآن کے علاوہ کسی دوسری بھاشا میں بات ہی نہیں کی۔
حضرت فاطمہ زہرا سلام اللہ علیہا جہاں ایک اچھی شکشکا تھیں وہیں ویوہار و آچرن میں بھی پوترتا کی پرتی مورت تھیں۔ حضرت فاطمہ زہرا سلام اللہ علیہا کا ماننا تھا کہ مہیلا کے لیے بہترین چیز یہ ہے کہ نہ اسے کوئی مرد دیکھے اور نہ وہ کسی نامحرم مرد کو دیکھے۔ پیغمبر اسلام حضرت فاطمہ زہرا سلام اللہ علیہا کو بہت چاہتے تھے اور ایک استھان پر فرماتے ہیں، فاطمہ میرا ٹکڑا ہے۔ باپ اور بیٹی کے بیچ جو سمبندھ تھا اس کا آدھار پریم، آدر سمان اور ششٹاچار تھا۔ پیغمبر اسلام جب بھی حضرت فاطمہ کے پاس جاتے تھے وہ ان کے سامان میں کھڑی ہو جاتی تھیں اور اپنی جگہ پر انہیں بٹھاتی تھیں، اور پیغمبر اسلام بھی ان کے ساتھ ویسا ہی ویوہار کرتے تھے۔
پوتر قرآن نے بھی حضرت فاطمہ زہرا سلام اللہ علیہ کی بہت پرشنسا کی ہے۔ حضرت فاطمہ زہرا سلام اللہ علیہ کی پرشنسا میں پوتر قرآن کا سورہ کوثر نازل ہوا ہے جو ان کی مہانتا کا منہ بولتا ثبوت ہے۔ اس سورے میں مہان و سرو سمرت ایشور حضرت فاطمہ زہرا سلام اللہ علیہ کے جنم کی شبھ سوچنا پیغمبر اسلام کو دیتا ہے اور کہتا ہے کہ پیغمبر اسلام کو بہت ادھک بھلائی دی گئی ہے اور ان کا ونش و نسل ختم نہیں ہوگا۔
اسلامی ودوان اور دھرم گرو حضرت فاطمہ زہرا سلام اللہ علیہ کی شان اور ان کی مہانتا کے بارے میں پوتر قرآن کی دوسری آیتوں کو بیان کرتے ہیں، جیسے آیت مباحلہ، آیت مودت اور آیت تطہیر۔ پرسدھ سنی ودوان جلال الدین سیوتی پوتر قرآن کی اپنی ویاکھیا کی کتاب میں وبھن حوالوں سے لگ بھگ 20 روایتوں کو بیان کرتے اور پوتر قرآن کے سورہ احزاب کی 33 آیت کے بارے میں کہتے ہیں، آیت میں جو اہل بیت کا الیکھ ہوا ہے اس سے تاتپریہ کیول پیغمبر اسلام علی، فاطمہ، حسن اور حسین ہیں۔ یہاں اس بات کا الیکھ آوشک ہے کہ پوتر قرآن کے سورہ احزاب کی 33 آیت میں آیا ہے کہ ایشور تم اہل بیت کو ہر برائی و گندگی سے پاک رکھنا چاہتا ہے اور تمہیں اس طرح سے پوتر رکھنا چاہتا ہے جس طرح سے پوتر رکھنے کا حق ہے۔
حضرت فاطمہ زہرا سلام اللہ علیہ کا استان بہت اونچا ہے۔ اس بات کو سمجھنے کے لیے یہی کافی ہے کہ مہان ایشور حدیث قدسی میں کہتا ہے کہ اگر پیغمبر نہ ہوتے تو میں آسمانوں کو پیدا نہ کرتا، اور اگر علی نہ ہوتے تو پیغمبر کو پیدا نہ کرتا، اور اگر فاطمہ نہ ہوتی تو میں پیغمبر اور علی کو بھی پیدا نہ کرتا۔
سادہ و سادھارن جیون اور کم سے کم پر راضی رہنا حضرت فاطمہ زہرا سلام اللہ علیہ کی مکھ وشیشتائیں ہیں۔ وہ جب باپ کے گھر پر تھی یا اپنے پتی کے گھر میں تھیں تو ان کی یہی وشیشتا تھی۔ حضرت فاطمہ زہرا سلام اللہ علیہ کی جو آتمک وشیشتا تھی وہ انہیں سانسارک چمک دمک و موہ مایا سے دور رکھتی تھی۔ حضرت فاطمہ زہرا سلام اللہ علیہ کا پورا جیون سادہ اور آدھیاتم سے بھرا تھا۔ وہ فرماتی ہیں، تمہاری دنیا کی مجھے تین چیزیں پسند ہیں، ایشوری کتاب کی تلاوت، پیغمبر اسلام کے چہرے کو دیکھنا اور ایشور کی راہ میں دان دینا۔
پیغمبر اسلام کی ایک پتنی عائشہ کہتی ہیں، میں نے کسی کو نہیں دیکھا جو بات کرنے اور جیون شیلی میں فاطمہ سے ادھک پیغمبر اسلام سے ملتا جلتا ہو۔ اپنی بیٹی کے پرتی باپ کا پریم اس سیما تک تھا کہ جب بھی پیغمبر اسلام حضرت فاطمہ کو دیکھتے تھے فرماتے تھے، فاطمہ کے استتو سے مجھے سورگ کی سگند آتی ہے۔
حضرت فاطمہ زہرا سلام اللہ علیہا سمپورن مہیلا کا ایک اتکرشتم نمونہ ہے۔ انہوں نے سانسارک لابھ کے لیے کبھی بھی اپنے ویکتتو کے کسی بھی پہلو کی بھینٹ نہیں چڑھائی، اور انہوں نے اپنے سد ویوہار سے درشا دیا کہ پرپورنتا کے شیخر کو طے کرنے کی ان کے اندر چھمتا موجود ہے۔
تو دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔ دوستو، کارکرم آج کل میں آپ کا سواگت ہے۔ مریم مہر دادی اور سید میسم کا سلام سویکار کیجیے۔
ہاں،
आज के कार्यक्रम में हम आपको ये बताएंगे कि हालिया वर्षों में अमेरिका को किस तरह अपमानजनक कार्रवाइयों व घटनाओं का सामना करना पड़ा, और साथ ही ये भी बताएंगे कि अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप की सत्ता से विदाई कैसे हुई। आशा है हमारा ये प्रयास भी आपको पसंद आएगा।
ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह अल उज़्मा सैयद अली खामेनेई ने अपने एक भाषण में अमरीकियों की उस गलती की ओर संकेत किया जो उन्होंने ईरान की इस्लामी क्रांति की सफलता के आरंभ में किया था। इसी प्रकार सर्वोच्च नेता ने बल देकर कहा है कि ईरान के मुकाबले में अमरीका की गलतियाँ यथावत जारी हैं। इस्लामिक क्रांति के सर्वोच्च नेता ने कहा कि क्षेत्र के कुछ देशों की एक बड़ी गलती यह है कि वे अपनी राष्ट्रीय सुरक्षा की आपूर्ति विदेशियों से चाहते हैं और अरबों डॉलर खर्च करते हैं और अपमानित होते हैं, फिर भी उनकी सुरक्षा की आपूर्ति नहीं की जाती है, जैसा कि कुछ साल पहले मिस्र, ट्यूनिशिया और मोहम्मद रजा पहलवी के अंजाम में हमने देखा।
इसी प्रकार इस्लामिक क्रांति के सर्वोच्च नेता कहते हैं कि कुछ लोग अमेरिका और कुछ दूसरी शक्तियों की शक्ति के बारे में गलत आकलन करते हैं, और हालिया वर्षों में अमेरिका को जिन अपमानजनक घटनाओं का सामना करना पड़ा है वे छोटी नहीं हैं, और इन घटनाओं का मूल्यांकन व विश्लेषण एक राष्ट्रपति के पतन के रूप में नहीं किया जाना चाहिए, बल्कि ये घटनाएं अमेरिकी शक्ति के पतन की सूचक हैं।
रोचक बात यह है कि स्वयं अमरीकी ये कह रहे हैं कि अमरीका की सामाजिक व्यवस्था अंदर से सड़ चुकी है, और कुछ तो अमरीका के बाद के समय की बात करते हैं। एक प्रसिद्ध बुद्धिजीवी और विचारक फ्रांसिस फुकुयामा इस बारे में लिखते हैं, वास्तविकता यह है कि अमरीका की सामाजिक व्यवस्था का अंत बहुत पहले से आरंभ हो चुका है। अलबत्ता काफी वर्षों तक अमेरिका एक शक्ति के रूप में बाकी रहेगा, और उसके प्रभाव की शक्ति इस बात पर निर्भर है कि देशीय व विदेशी समस्याओं के समाधान में वो किस सीमा तक सफल रहता है। फुकुयामा आगे कहते हैं कि अमेरिका की सामाजिक व्यवस्था का अंत व अंजाम वैसा ही होगा जैसे दीमक अंदर से किसी चीज को खा जाती है।
रोचक बात यह है कि गत दो दशकों में पहले की अपेक्षा इस समय अमेरिका को विभिन्न व अधिक समस्याओं का सामना है। गत दो दशकों से अमेरिका की जो धाक थी अब वो नहीं रह गई है। दूसरे शब्दों में जहां अमेरिकी धाक में कमी हुई है, वहीं अंतर्राष्ट्रीय स्तर पर यूरोपीय संघ, रूस, चीन और ईरान जैसे देशों की शक्ति व प्रभाव में वृद्धि हुई है।
25 मई 2020 को अमेरिकी पुलिस ने श्याम वर्ण के जॉर्ज फ्लॉयड की जो बड़ी ही निर्ममता से हत्या की थी, और उसके बाद अमेरिका के विभिन्न राज्यों व शहरों में जो प्रदर्शन हुए थे उसने इस बात को स्पष्ट कर दिया था कि अमेरिकी समाज अंदर से खोखला हो चुका है। यहाँ एक बिंदु का उल्लेख ज़रूरी है, और वो बिंदु यह है कि ऐसा नहीं है कि अमेरिकी पुलिस ने केवल श्याम वर्ण के जॉर्ज फ्लॉयड के साथ बर्बरतापूर्वक व्यवहार किया था, जिसके बाद पूरे अमेरिका में प्रदर्शन हुए थे और लोग सड़कों पर आ गए थे। उस समय अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप ने प्रदर्शनकारियों को आतंकवादी और उनके दमन की बात कही थी।
पूरे अमेरिका में सबसे ज्यादा संख्या गैर श्याम वर्ण के लोगों की है, परंतु आज भी इस देश की जेलों में सबसे अधिक अश्वेत लोगों को बंद करके रखा गया है, और ऐसा लगता है कि सारे गलत कार्य केवल श्याम वर्ण के लोग करते रहते हैं, जबकि वास्तविकता कुछ और है। अमेरिकी समाज में शायद ही कोई ऐसा स्थान, भाग व क्षेत्र हो जहां श्याम वर्ण के लोगों के साथ भेदभाव से काम ना लिया जाता हो।
अमेरिका के प्रसिद्ध बुद्धिजीवी व विचारक नोआम चॉम्स्की भी कहते हैं कि अमेरिका का पतन आरंभ हो चुका है, और जो अमेरिकी अधिकारी ये सोचते हैं कि अमेरिका निर्विवाद शक्ति है, तो उनका ये विचार कल्पना से अधिक कुछ और नहीं है।
अमेरिकी पत्रिका फॉरेन अफेयर्स ने भी अभी कुछ समय पहले अमेरिकी शक्ति के विश्लेषण के संबंध में लिखा था कि समस्त वे कारक परिवर्तित हो रहे हैं जो एक दिन अमेरिका की शक्ति का कारण बने थे, और वे उस दिशा में बढ़ रहे हैं जिससे अमेरिकी धाक का अंत हो जाएगा।
अमरीका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप पहले अमरीकी नेता थे जिन्होंने स्वीकार किया था कि अमरीकी धाक खत्म हो रही है। उन्होंने कहा था कि अमरीका की अब वो धाक नहीं है जो कुछ साल पहले हुआ करती थी। ट्रंप ने अपना चुनावी नारा दिया था कि वो अमरीकी धाक को फिर से जिंदा व बहाल करेंगे। ट्रंप ने वर्ष 2017 में पहली बार आधिकारिक रूप से स्वीकार किया था कि अमरीकी धाक व शक्ति का अंत हो रहा है।
अमेरिकी धाक बहाल करने के दृष्टिकोण के साथ अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप कई अंतर्राष्ट्रीय समझौतों से निकल गए, जैसे पेरिस जलवायु परिवर्तन समझौता और ईरान के साथ होने वाले परमाणु समझौते से। ट्रंप एक पक्षीय रूप से इन समझौतों से निकल गए। ट्रंप के इस कार्य से विश्व समुदाय में ये संदेश गया कि इस बात की कोई गारंटी नहीं है कि अमेरिका अपने वचनों के प्रति कटिबद्ध रहेगा। यही नहीं, ट्रंप के इस कार्य पर देश के भीतर और बाहर काफी आलोचना हुई, लेकिन विदित रूप से उन पर कोई असर नहीं हुआ।
यही नहीं, विश्व के दूसरे देशों से अमेरिका जाने वाले शरणार्थियों के संबंध में ट्रंप ने सख्त नीतियां अपनाई, जिसे लेकर भी ट्रंप की काफी आलोचना हुई। ट्रंप की सख्त नीतियों के कारण बहुत से शरणार्थियों को अपनी जान से हाथ धोना पड़ा और उन्होंने शरणार्थियों के संबंध में अभद्र शब्दों का प्रयोग किया था।
बहुत से शरणार्थियों को उनके बच्चों से अलग किया गया। इस प्रकार की नीति का परिणाम यह हुआ कि विश्ववासियों और स्वयं अमेरिका के अंदर ट्रंप की लोकप्रियता घटने लगी। यहां तक कि वर्ष 2020 में होने वाले राष्ट्रपति चुनाव में उन्हें हार का सामना करना पड़ा। हाँ, ये एक अलग बात है कि ट्रंप ने आधिकारिक रूप से कभी भी चुनाव में अपनी हार स्वीकार नहीं की और बारम्बार कहा कि चुनाव में धांधली और घपले हुए हैं और अगर चुनाव में धांधली ना होती तो वे ही राष्ट्रपति होते।
अमेरिका ने पूरी दुनिया में ये दिखाने की भरपूर कोशिश की कि वो दुनिया की एकमात्र सैन्य शक्ति है, परंतु वियतनाम जंग में उसे विफलता का मुंह देखना पड़ा। ईरान ने अमेरिका के आधुनिकतम ड्रोन RQ-170 को उतार लिया। रोचक बात यह है कि जब ईरान ने इस ड्रोन को उतार लिया तो अमेरिका ने यह दावा किया कि उसका यह ड्रोन अफगानिस्तान में लापता हो गया है और ईरान कह रहा था कि यह ड्रोन हमने उतार लिया है। पर अमरीकियों को अपनी शक्ति पर बड़ा घमंड था और वे इस बात को मानने के लिए बिल्कुल भी तैयार नहीं थे कि ईरान ऐसा भी कर सकता है। अंततः ईरान ने जब टीवी पर दिखा दिया कि ये ड्रोन हमारे पास है तो बहुत से अमरीकियों और गैर अमरीकियों के होश उड़ गए और वे ईरान की सैन्य शक्ति से हैरान रह गए।
अमेरिका का ये जासूसी ड्रोन अफगानिस्तान की सीमा से ईरान की वायु सीमा में घुसकर जासूसी कर रहा था। ईरान से माफी मांगने के बजाय अमेरिका ईरान से अपना ड्रोन मांगने लगा, जिसे ईरान ने अस्वीकार कर दिया। इसी प्रकार ईरान ने अमेरिका के एक अन्य जासूसी ड्रोन ग्लोबल हॉक को मार गिराया और उसके मलबे को भी दिखा दिया। ईरान ने अपने इस साहसिक कदम से अमेरिका और उसके पिछलग्गुओं को ये बता दिया कि अब मारकर भाग जाने का समय बीत चुका है और गैर कानूनी रूप से ईरान की वायु सीमा में घुसने वाला ड्रोन या गैर ड्रोन वापस नहीं जा सकता।
इसी प्रकार 3 जनवरी वर्ष 2020 को जब अमेरिका के आतंकवादी सैनिकों ने जनरल कासिम सुलेमानी को शहीद कर दिया तो उसके बाद एक सप्ताह के अंदर ही ईरान ने जो जवाबी हमला किया उसे अमरीका और उसके हाँ में हाँ मिलाने वाले हथप्रभ रह गए। बहुत से लोगों को ये विश्वास नहीं आ रहा था कि इराक में आधुनिकतम हथियारों से लैस अमरीका की सैन्य छावनी एनुल असद पर ईरान ने मिसाइलों की बारिश कर दी। ये वो कार्रवाइयां थीं जिससे अमरीका की सैन्य शक्ति को भारी आघात लगा। ईरान ने अमरीका की सैन्य छावनी पर जो जवाबी हमला किया था वो कोई सामान्य बात नहीं थी, बल्कि द्वितीय विश्व युद्ध के बाद पहली घटना व कार्यवाही थी कि किसी ने अमरीका की सैन्य छावनी को लक्ष्य बनाया था।
रोचक बात यह है कि जब अमेरिका के आतंकवादी सैनिकों ने जनरल कासिम सुलेमानी को शहीद कर दिया था तो उसके बाद ईरान ने कहा था कि हम इसका बदला ज़रूर लेंगे। तो अमेरिका ने बड़े अहंकार से कहा था कि अगर ईरान ने कुछ किया तो ईरान के अंदर 52 ठिकाने हमारे निशाने पर हैं। इसके जवाब में ईरान के सैन्य कमांडरों ने कहा था कि उन ठिकानों को हम बताएंगे कि कहाँ हमला करना है। जब ईरान ने इराक में अमेरिका की ऐनुल असद छावनी पर हमला कर दिया और छावनी के बड़े भाग को मलबे के ढेर में परिवर्तित कर दिया, तो उसके कई घंटे के बाद अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप टीवी पर आए और कहा कि सब कुछ ठीक ठाक है, ईरान के हमले से कुछ नुकसान नहीं हुआ, जबकि उसके बाद पूरी तरह से छावनी का परिवेष्टन कर लिया गया और किसी को भी उसके अंदर जाने की अनुमति नहीं दी गई। उसके कई दिनों के बाद अगर किसी को छावनी के अंदर जाने की अनुमति मिली तो वो CNN का पत्रकार था। उसने अपनी रिपोर्ट में किसी भी अमेरिकी सैनिक के हताहत व घायल होने की बात नहीं कही, परंतु उसके कुछ ही दिनों के पश्चात अमेरिकी रक्षा मंत्रालय पेंटागन ने कुछ अमेरिकी सैनिकों के घायल होने की बात स्वीकार की और कहा कि जो अमेरिकी सैनिक घायल हुए हैं उन्हें दिमाग में हल्की चोटें आई हैं। इस प्रकार की स्वीकारोक्ति पेंटागन ने कई बार की और ये भी कहा कि घायल अमेरिकी सैनिकों को उपचार के लिए जर्मनी और कुवैत स्थानांतरित कर दिया गया है।
बहरहाल बहुत से लोगों व विशेषज्ञों का मानना है कि अमरीकी रोब दबदबा और उसकी शक्ति अपने अंत की ओर अग्रसर है और अफगानिस्तान से उसके अपमानजनक वापसी को इसी परिप्रेक्ष्य में देखा जा सकता है। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
यह तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज़। श्रोताओ, अभी आप सुन रहे थे कार्यक्रम आजकल, और अब समय मुख्य समाचारों के सारांश का। जनरल कहानी ने अमेरिकियों को संबोधित करते हुए कहा है कि तुमसे वो इंतकाम लिया जाएगा जिसे तुम पूरी जिंदगी नहीं भूल सकोगे। इराक में अमेरिका की सैन्य छावनी पर हमला हुआ है। भारतीय प्रधानमंत्री पंजाब में चुनावी रैली को संबोधित किए बिना दिल्ली वापस लौट गई। तो श्रोताओं, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। खुदा हाफिज़।